हामीले अस्ति पहिलो दिनमा चाहिँ परमेश्वरले एउटा काम गर्नुभएको छ भनेर अध्ययन सुरु गरेको थियो। के भने एउटा विश्वासीको मुखमा परमेश्वरले एउटा नयाँ गीत हालिदिनु भएको छ। अनि यो गीत चाहिँ, यो नयाँ गीत चाहिँ परमेश्वरको गीत हो। अनि वास्तवमा भन्यो भने बाइबलमा त भनेको छ परमेश्वरले मेरो गीत हुनुभएको छ। पल्टाउने छैन, तर यसैया 12:2 लेखेको छ, यहोवाले मेरो गीत, मेरो शक्ति र गीत हुनुहुन्छ, उहाँले मेरो उद्धार बन्नुभएको छ। अब पहिला सिसलाई चिन्नु अगाडि हामी भक्तिहीन गीतहरू गाउँथ्यौँ। म गाउँथेँ, मैले अस्ति पहिलो दिनमा लामो साक्षी माने होइन त, अनि भक्तिहीन कुराहरूको विषयमा गाउँथ्यौँ, अनि भक्तिहीन कारणहरूले गाउँथ्यौँ, अनि ती भक्तिहीन मार्गहरू हामीलाई एकदम मन पर्थ्यो, हाम्रो पापी स्वभावलाई त्यही नै मन पर्थ्यो, त्यो भयो पुरानो। तर अब हामी परमेश्वरको निम्ति गाउनुपर्छ, हामीले परमेश्वरको बारेमा गाउनुपर्छ, अनि हामीले यस्तो तरिकाले गाउनुपर्छ कि उहाँलाई मनपर्दो होस्। यो सबै मिल्नुपर्छ, परमेश्वरको निम्ति, परमेश्वरको बारेमा, परमेश्वरलाई मन पर्ने शैलीमा गाउनुपर्छ अनि सुन्नुपर्छ, अनि यी सब त्यही अनुसार हुनुपर्छ। त्यसैले हामीले यो अध्ययन जुन सङ्गीतको विषयमा, परमेश्वरलाई मनपर्ने सङ्गीत के हो भन्ने विषयमा अध्ययन गर्ने क्रममा हामीलाई अलि फोकस गर्नलाई चाहिँ एउटा पद हामीले सिक्दैछौँ। नहेरिकन हामी सबै जाने भन्नेछौँ एफिसी 5:10 प्रभुलाई मन पर्ने के हो सो जाँचेर थाहा गर। तपाईँहरू मात्र भन्नुहोस् त, प्रिय भाइ बहिनीहरू, के साँच्चै नै प्रभुलाई के मनपर्छ म त्यो गर्न चाहन्छु भन्ने तपाईँको हृदयमा छ? प्रभुलाई जे मनपर्छ मेरो जीवनको जुनसुकै क्षेत्रमा त्यो म गर्न चाहन्छु, त्यो तपाईँको इच्छा मात्र छ भने तपाईँ ठिक ट्र्याकमा हुनुहुन्छ। म विश्वासी हुँ भनेर मात्र हुँदैन है। साँच्चै मलाई याद आयो, अब चाहिँ मैले बालकृष्ण भाइसँग इमेल गर्दै थिएँ, उहाँ अमेरिकामा हुनुहुन्छ अनि उहाँ पनि युवा, अनि उहाँलाई मैले भनेको थिएँ हाम्रो युवा भेट हुँदैछ, केही तपाईँ भन्न चाहनुहुन्छ आफ्नो भाइ बहिनीहरूलाई भन्दाखेरि, हो म भन्न चाहन्छु भनेर लेखेको थिएँ, मैले छापेर ल्याउने बिर्सेँ, तर छोटकरीमा यही थियो कि उहाँले यही भन्नुभयो, भाइ बहिनीहरूलाई यही भनिदिनुहोस् म क्रिस्चियन हुँ भनेर मात्र पुग्दैन, हृदयमा क्रिस्चियन हुनुपर्छ, त्यति भनेर चाहिँ उहाँले चाहिँ छोटो लेख्नु भएको। धन्यवाद छ त्यो उसको लागि पनि। अब हिजो चाहिँ हामीले के अध्ययन गर्यौँ भने दुईटा कुरालाई हामीले अध्ययन गर्यौँ। एक चाहिँ सङ्गीतको दान परमेश्वरले मानिस जातिलाई दिनुमा उहाँको उद्देश्य के हो, दोस्रो चाहिँ यो उद्देश्य कसरी सङ्गीतद्वारा पूरा हुन्छ, यो दुईटा कुरा अध्ययन गरेका थिए। अब उद्देश्य फेरि छोटकरीमा यसको तीन पक्षीय उद्देश्य छन्, एक परमेश्वरलाई उपासना गर्न, दुई यो चाहिँ शिक्षाको निम्ति हो, विशेष गरी पवित्र जनहरूलाई सिकाउनको निम्ति हो सङ्गीत, तेस्रो चाहिँ आशिषको निम्ति हो, हामीलाई आनन्द यसबाट मिल्दछ, यो पवित्र आनन्द। अनि वास्तवमा यी तीनैवटा कुरा, परमेश्वरको उपासना, पवित्र जनहरूको शिक्षा र आनन्दबाट परमेश्वरको महिमा हुन्छ। अनि कसरी यो उद्देश्य पूरा हुन्छ त्यो पनि हामीले हेरेको थियौँ, अनि यो चाहिँ सङ्गीतको तीन पक्षीय बनोट छ। वास्तवमा तीनटा भाषाहरू मिसिएको छ सङ्गीतमा, एउटा यसको ध्वनिको भाषा, दोस्रो यसको शब्दहरूको भाषा, तेस्रो यसको शैलीको भाषा। हिजो अध्ययन गरे हामीले ध्वनिको भाषा भन्नाले सङ्गीत, शब्दहरू भन्नाले शब्दहरू नै हो बाँकीहरू, अनि तेस्रो शैली भयो, सङ्गीत शब्द र शैली, यी तिनै कुरा मिलेर, तिनै भाषा मिलेर तिनैवटाले सन्देश दिइरहेको हुन्छ। हामीले हेर्यौँ परमेश्वरलाई, परमेश्वरको बारेमा होइन, परमेश्वरको निम्ति, जसद्वारा चाहिँ मानिसलाई आशिष हुनु, उन्नति हुनु, उहाँको सत्यता प्रसारण हुनु, हृदयमा पुग्नु र परमेश्वरको महिमा हुनको लागि। त्यसैले यो ज्यादै शक्तिशाली माध्यम हो सङ्गीत भनेको, ज्यादै प्रभावकारी एउटा चिज हो, एउटा भाँडा हो जस्तो, जसले चाहिँ सत्यतालाई एक ठाउँबाट अर्को ठाउँमा पुर्याउन सक्छ। अनि त्यसैले यी तीन भाषाहरू भनौँ चाहिँ एउटैमा मिसिएर है, तीन सुताले बानेको डोरी जस्तै भनौँ, यति बलियो प्रभावकारी, अनि यो यसरी तीन भाषाहरू मिलेर चाहिँ संवाद गर्दैछ, हामीलाई केही भन्दैछ, सन्देश दिँदैछ है। अनि तपाईँले हिजो हामी व्यवस्था 32 अध्यायमा पढेनौ तर मूसाको गीत जुन चाहिँ इजरायलीहरूले कण्ठ गर्नुपर्थ्यो अनि त्यसमा 43 वटा लामो लामो पदहरू थिए अनि तपाईँले सोच्नु होला कसरी कण्ठ गरे होला यत्रो लामो तीन पन्ना बाइबलको तीन पन्ना उनीहरूले कण्ठ गर्थे सबै इजरायलीहरूले उनीहरूले गाउनु पर्थ्यो कसरी उनीहरूले कण्ठ गर्न सके भने किनभने त्यो शब्दहरूलाई संगीतमा ढालिएको थियो संगीतमा ढालिएकोले कण्ठ गर्न सजिलो हुन्छ परमेश्वरको उद्देश्य नै त्यही हो हामीलाई सम्झना गर्न सजिलो होस् भनेर ल एकछिन सबैजना म एउटा भजन गाउन थाल्छु म सँगै गाउन थालौँ पुरा गाउने छैनौँ एक दुई लाइन एक लाइन है ल है कुन चाहिँ होला यहोवा मेरो गोठालो मलाई केही घाटी हुँदैन रोकम एकछिन ल तपाईँलाई के गाह्रो भयो एकछिनमा तपाईँले त्यो भजन चाहिँ टिपिहाल्नु भयो ए कुन होला भनेर भन्नु परेन यदि मैले यो फलाना पद भन्नुहोस् त भन्यो भने भन्नुपर्छ तपाईँले तर मैले जब सुरु गरिहालेँ एक्कासी तपाईँले गीत गाउन थाल्नु किन किनभने यो चाहिँ सङ्गीतले हाम्रो हृदयमा चाहिँ यस्तो छाप पार्छ है परमेश्वरको त्यो वचनहरू दाउदले लेखेको त्यो शब्दहरू हाम्रो हृदयमा छाप परेको छ किनभने सङ्गीतले गर्दा सङ्गीत एकदम शक्तिशाली छ अब संसारलाई यो राम्ररी थाहा छ सङ्गीत एकदम शक्तिशाली एउटा माध्यम हो भने भनेर किन विज्ञापनहरूमा जहिले पनि गीत हुन्छ जहिले पनि गीतमा एउटा रम्बम बेच्नु पर्यो एउटा वाइ बेच्नु पर्यो है साबुन बेच्नु पर्यो एउटा के बेच्नु पर्यो गीतमा उनीहरूले भन्छ किन संसारलाई थाहा छ यसद्वारा चाहिँ हामी यो मान्छेहरूको मनमा यस्तो छाप पार्छौँ कि यो नै उनीहरूले किन्नुपर्छ यो नै राम्रो हो भनेर विज्ञापनको यो उद्योग नै त्यसमा आधारित छ एउटा गहिरो छाप पार्नलाई हो शिक्षाको क्षेत्रमा पनि गीतहरू प्रयोग हुन्छन् अस्ति मलाई भन्दै थिएँ म त्यहाँ सर्दी जाँदाखेरि त्यहाँ विनोद भाइ भन्ने चाहिँ एउटा दुई तिन क्लासमा पढाउने हुनुहुन्छ अनि उहाँले भन्यो मलाई यो गीतहरूले सिकाऊ भन्छ सरहरूले अनि यो कति गीतहरू चाहिँ राम्रो छैन यहाँ त कुन देउताको नाम लिनु परिरहेछ अथवा कुन चाहिँ एउटा नाचको टाइपको एउटा ट्युन उच्च त्यसमा बिट छ है अनि शिक्षकहरूले चाहिँ यो जानेछ कि यदि सङ्गीतमा कुनै कुरा सिकायो भने छिटो सिक्छ है अनि मेरो छोरीहरू अलिक सानै हुँदाखेरि सोफिया 4 वर्षको थियो क्यारे अनि मैले योभन्दा 3 को 16 कण्ठ गराउन खोजिराखेँ अनि अलिकति समस्या भएर चाहिँ मैले ट्युन राखेँ हामीले गाउने गर्छौँ परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नु अनि त्यसपछि आइहाल्यो अनि त्यसपछि मैले सिकाउँदै थिएँ अब महिनाहरू भन्नको लागि जनवरी फेब्रुअरी मार्च भन्नलाई त्यो गर्न पनि गाह्रो भयो अनि त्यसपछि एउटा ट्युन राख्दै जनवरी फेब्रुअरी मार्च अप्रेल एन्ड मे जुन त्यसो गरेपछि एकैछिनमा आउँदो रहेछ है अनि सन्डे मन्डे ट्युजडे पनि त्यसरी सिकायो सोफियालाई सोधेको छ है अनि उपासनालाई पनि त्यसरी सिकाएको कैयौँ चिजहरू एउटा ट्युन राख्दियो त्यसपछि आउँछ कहिले पनि बिर्सँदैन यो प्रभावकारी माध्यम हो सरकारले प्रयोग गर्छ सबै देशको के हुन्छ राष्ट्रिय गान हुन्छ किन होला राष्ट्रियता जगाउनलाई रातो र चन्द्र सूर्य भन्दा साथ तपाईँहरूलाई चाहिँ त्यो गीत सुन्नु भएको छ तपाईँले एकदमै त्यसले चाहिँ राष्ट्रियताको भावना त्यसले उत्पन्न गर्दछ अहिलेको सन्दर्भमा भन्ने हो भने विपक्षी समूहले क्रान्तिकारी गीतहरूद्वारा चाहिँ रगत तताउँछ एकदम प्रभावकारी माध्यम हो यो मान्छेलाई थाहा छ अविश्वासीलाई थाहा छ अनि सुन्नुहोस् शैतानलाई पनि थाहा छ शैतान एक्सपर्ट हो म्युजिकमा हाम्रो नेपाली बाइबलमा अनुवाद अलिक कमजोर छ त्यसैले अहिले हेर्ने छैन इजिकल 28:13 पदमा अङ्ग्रेजीमा हेर्नुभयो भने त्यहाँ शैतान लुसिफर चाहिँ बाजामा निपुण थिए भन्ने कुरा त्यहाँ जनाएको छ अनि उसले चाहिँ सङ्गीत चाहिँ तपाईँ र मेरो र मान्छेहरूको दिमागलाई बिख भर्नको लागि प्रयोग गर्छ दूषित पार्नलाई उसले प्रयोग गर्छ अनि खाल खालको सङ्गीत उसले प्रयोग गर्न सक्छ यति एक्सपर्ट छ चाहिँदो खालको तपाईँ एक खालको व्यक्ति हुनुहुन्छ तपाईँलाई एक खालको सङ्गीत अर्को खालको व्यक्ति अर्को खालको चाहिँ जस्तो कि कोही कोही चाहिँ अलि धर्म कर्म गर्ने खालको हुन्छन् अनि उनीहरूलाई चाहिँ भजन दिनुहुन्छ होइन हरे राम गरेर चाहिँ उनीहरू दिन रात चाहिँ त्यो तबला र हार्मोनियम चाहिँ एउटै चिज दोहोऱ्याइरहेको हुन्छ धेरै जसो याद गर्नुहोस् है कि झुटा देव देवीहरूलाई पुज्ने क्रममा चाहिँ खालि दोहोऱ्याइरहेको हुन्छ एउटै कुरा दुःख कुरा क्रिस्चियनहरूमा पनि यो छिरेको छ यो क्यारिजमेटिक मुभमेन्टद्वारा त्यही कोरसमा त दोहोऱ्याएको दोहोऱ्यायो हालेलुया भनेको छ हालेलुया भनेको छ है एकदम खोक्रो बन्न जान्छ गीतहरू अनि जब यो दोहोऱ्याइन्छ नि एकदम दोहोऱ्याउँदाखेरि चाहिँ यसको चाहिँ एउटा असर पर्छ है यो मान्छेहरूले थाहा पाएको छ वैज्ञानिकहरूले कि दिमागलाई चाहिँ यसले सोच्नबाट रोक्छ सोच्नु पर्दैन अनि त्यही गर्न खोजिरहेको छ हिन्दूहरू होइन सोच्नै नपरोस् होइन रित्तो पार्न सक हाम्रो मनलाई रित्तो पार्ने यसमा त भर्नु पर्छ पवित्र आत्मालाई अनि
यसको चाहिँ त्यो के भन्छ मैले नेपाली शब्द आएन हिप्नोसिसको जस्तो इफेक्ट पार्छ है हिप्नोटिक याद गर्नु जस्तो कि झाँक्रीले उसको बाजा के हो एउटा ढ्याङ्ग्रो ढङ 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 किन गर्छ यो बिटले चाहिँ यो दिमागलाई अनि वास्तवमा मान्छेको भित्रीसम्म पनि असर पार्छ अनि उसलाई रेडी गराउँदैछ रेडी गराउँदैछ के को लागि एउटा दुष्ट आत्मा छिर्नको लागि उसलाई यो चाहिने चिज हो अनि वास्तवमा यही चिज रक म्युजिकमा छिरेको यसको इतिहाससम्म यहाँ बताउन समय पनि छैन तर यो क्रमिक रूपमा चाहिँ रक म्युजिकमा छिरेको अनि मान्छेलाई यो मनपर्छ यो पापी स्वभावलाई मनपर्ने कुरा हो अनि यसले चाहिँ अनेकौं खालको भावनाहरू इच्छाहरू र यसलाई चाहिँ शारीरिक कामनाहरूलाई चाहिँ कुकामनाहरूलाई चाहिँ यसले चाहिँ के अरे उत्तेजित पार्छ अनि त्यसको सँगसँगै मान्छेहरूले ड्रग्स लिने होइन यो नशालु पदार्थहरू अनैतिक अनैतिक यौन सम्बन्धको बारेमा यहाँ धेरै रक म्युजिकले बताइरहेको हुन्छ त्यसको बिट नै त्यो सम्बन्ध त्यसलाई उत्तेजित पार्ने कुरा हो विद्रोहको सन्देश यसले दिइरहेको हुन्छ है अनि शैतानले सङ्गीतलाई प्रयोग गरिरहेछ वास्तवमा अनि धेरै वर्ष अगाडि म केही वर्ष भारतीय प्रयोगमा आएको अनि एउटा म ट्याक्सीमा चाहिँ म अमेरिका भन्दाखेरि एक ठाउँबाट अर्को ठाउँमा जाँदै थिएँ अनि त्यो ट्याक्सी ड्राइभरले एकदमै उसको स्टिरियो चाहिँ हाई भोल्युममा राखेर रक म्युजिक डरलाग्दोसँग बजिराख्यो अनि मैले भन्ने अनुरोध गरेँ अलिकति यस सानो गरिदिनुहोस् न यसो हेरेँ उसको कपाल चाहिँ डरलाग्दो लामो पनि थियो है अनि उसको यहाँ टी सर्ट यस्तो खालको नि यहाँ यो ट्याक्टु भन्छ नि के हो अब उसले मलाई एक झापो दियो भने त म त फेन्ट खाइखाल्ने खाल्ने खालको थिएँ है तैपनि त्यसैले विनम्र अनुरोध होइन अलिकति सानो गर्नु यसो हेर्नु भन्यो मलाई थाहा छ यो शैतानको सङ्गीत हो भन्यो उसले है दिस इज द डेभल्स म्युजिक उसले भन्यो अनि झन् ठुलो पार्थ्यो उसले त अनि बल्ल तल्ल जे होस् गन्तव्य स्थानमा पुगेँ त्यसैले शैतानको सङ्गीत यो हो भनेर थाहा छ संसारको मान्छेहरूलाई थाहा नभएको नै उसले प्रयोग गर्छ तर अब के भने विश्वासीहरूलाई पनि भ्रम पार्दैछ शैतानले अनि एउटा कसरी यो गर्दैछ भने एउटा झुटो कुरा उसले चाहिँ फैलाएको छ धेरै विश्वासीहरूले स्वाटै निलाएको छ त्यो के भने सङ्गीत भनेको खराब र असल भन्ने हुँदैन सङ्गीत भनेको सङ्गीत हो एउटा भागत हो नि किबोर्ड हो एउटा हार्मोनियम हो छवटा तार छ के फरक अनि क्रिस्चियन शब्द राखिदिने त हो नि क्रिस्चियन शब्द राख्यो भने त्यही रक म्युजिक केही ट्युनमा गाउन सकिन्छ है यो वा मेरो गोठालो ड्रम सेटमा बजाउन सकिन्छ किन हुँदैन क्रिस्चियन शब्द हो भन्छ सङ्गीतले चाहिँ सङ्गीत एउटा तटस्थ माध्यम हो यसको असल र खराब भन्ने हुँदैन भनेर उनीहरूले भन्छ तर हामी हेर्न थाल्नेछौँ एफसी पाँचमा सुरु गरौँ एफसी पाँच अध्यायको 19 पदमा हामीले हेरिरहेको पदमा एउटा शब्द अब हेर्नेछौँ यहाँ धेरै दृष्टिकोणमा यो पदलाई हेरिसक्यौँ अब एउटा शब्द निकाल्न खोजिरहेछ एफसी पाँचको 19 यहाँ भनिएको छ आपसमा भजन स्तुतिगान र आत्मिक गीतहरूद्वारा बात गर त्यहाँ देख्नुभयो आपसमा भजन स्तुतिगान र कस्तो गीत भनेको छ त्यहाँ आत्मिक भनेको छ भन्न साथ यो शारीरिक होइन गलती पाँचमा जानुहोस् त गलती पाँचको 17 लेखेको छ किनकि शरीरले आत्माको विरोधमा अभिलाषा गर्दछ र आत्माले शरीरको विरोधमा त्यसैले यी दुई कुरा एउटै हो भन्न मिल्दैन है आत्मिक भन्न साथ यो शारीरिक होइन आत्मिक भन्न साथ यो संसारिक पनि होइन याकुब चार अध्याय याकुब चार अध्याय अनि चार पदमा यहाँ लेखेको छ हे व्यभिचारी र व्यभिचारिणीहरू हो संसारसँगको मित्रता चाहिँ परमेश्वरसँगको शत्रुता हो मिल्दैन संसार र आत्मिक कुरा परमेश्वर आत्मिक भन्न साथ परमेश्वरसँग सम्बन्धित हो मिल्न सक्दैन अब म तपाईँलाई के देखाउन चाहिरहेको छु भने म अलि आफूभन्दा अगाडि नपुगौँ यहाँ तपाईँहरूलाई नै थाहा छ ध्वनि केवल ध्वनि मात्र होला तर त्यो तटस्थ हुँदैन त्यसको असर पर्छ कस्तो कुन प्रश्नको जवाफ हामी दिन खोजिरहेछ भने के सङ्गीत आफैमा असल वा खराब हुन सक्छ है त्यो प्रश्न अर्को तरिकाले यसलाई यसरी पनि भन्न सकिन्छ के सङ्गीतले हाम्रो व्यवहारलाई हाम्रो जीवनलाई असर पार्छ एउटै कुरालाई दुईटै तरिकाले मैले सोध्दैछु अब उदाहरण म केही दिन चाहन्छु. ध्वनिले हामीलाई असर पार्छ, ध्वनि तटस्थ हुँदैन. एक्कासी हाम्रो यो माथिको बाटोमा चाहिँ साइरन बज्दै एउटा गाडी दौड्यो भने एक्कासी के सोच्नुहुन्छ? ए आग लागि भयो अथवा कसलाई समात्नु पर्यो, पुलिस आयो. त्यसको अर्कै खालको असर पर्छ हामीलाई तुरुन्तै है. अब घडीको त कुरा गरिहाल्यौँ, ट्याक 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 त्यो टिकटक राति गरिरह्यो भने कस्तो त्यो त्यसले चाहिँ असर पार्छ. अथवा स्वर, जस्तो कि म एउटा सानो नानीसँग कुरा गर्दैछु अरे, मैले भने उसलाई, नानी तिम्रो नाम के हो भनेर सोधेँ. अथवा मैले यसरी पनि सोध्छु, नानी तिम्रो नाम के हो है, असर पर्दैन उसलाई फरक? एउटै शब्द हो, शब्द मात्र उही भएर हुन्छ? हुँदैन. कसरी भनिन्छ त्यो त्यो शैली र त्यसमा कुराहरू छन् जसले चाहिँ असर पार्छ. स्वरलाई माथि उचाल्दा, स्वरलाई तल झर्दा यसको असरहरू पर्छ. त्यसैले सङ्गीतका ध्वनि तटस्थ होला नि त. बाइबलमा हेरौँ, पहिलो समुएल स्वरमा जानेछौँ. तपाईँलाई बाइबलको दुईटा खण्ड मात्र देखाएर म तपाईँलाई प्रमाणित गर्न चाहन्छु, सङ्गीत भनेको तटस्थ हुँदैन. सङ्गीत भनेको असल र खराब छुट्याउन सकिन्छ. परमेश्वरले बनाउनु भएको एकदम प्रभावकारी माध्यम हो. शैतानले यसलाई दुरुपयोग गर्न चाहन्छ, परमेश्वरले आफ्नो महिमाको लागि प्रयोग गर्न चाहन्छ. तपाईँ चाहिँ के गर्नुहुन्छ? तपाईँले रोज्नुपर्छ. पहिलो समुएल स्वर अध्यायमा त्यसैले यो हेर्न लागिरहेछ. यहाँ चाहिँ साउल र दाउदको घटना छ है. साउल राजा हुन् अनि साउललाई चाहिँ एउटा नराम्रो आत्माले पक्रेको छ. मानसिक रूपमा ऊ रोगी बिमार भएको छ है. एउटा डिप्रेसन खालको, म्यानिक डिप्रेसन खालको एउटा यस्तो भएको कि झोक्रेर बस्ने खालको एउटा स्वभाव भएको छ. किनभने उसले चाहिँ परमेश्वरको आज्ञा पालन गरेन. प्रिय भाइ बहिनीहरू, जब परमेश्वरको इच्छा छापाएर पनि हामी विरोधमा हिँड्छौँ भने असर राम्रो हुँदैन. तुरुन्त नहोला, केही समय बित्न दिनुहोस्, राम्रो असर पार्दैन. पहिलो समय 16:14 पढ्छौ, परमप्रभुको आत्माले साउललाई त्याग्नु भयो अनि परमप्रभुबाटको एउटा हानिकारक आत्माले उनलाई बेला बेलामा पक्रन्थ्यो, जसको कारण चाहिँ ऊ चाहिँ यो देशलाई नेतृत्व गर्न नसक्ने खालको अवस्थामा पुग्यो. अनि त्यहाँ भारदारहरूले भने, एकजना छ वीणा बजाउनलाई निपुण छ, दाउदलाई बोलाउ अनि उसले वीणा बजाइदियोस् तपाईँको लागि, अनि तपाईँलाई राम्रो हुन्छ. भारदारहरूलाई थाहा रहेछ सङ्गीतले असर पार्छ भनेर. उसलाई बोलायो अनि त्यसैले यहाँ के भयो त, 23 पदमा, जब जब परमप्रभुबाट त्यो आत्मा साउलमा आउँथ्यो, दाउदले आफ्नो वीणा लिएर त्यो बजाइदिन्थे. र के हुन्थ्यो हेर्नुहोस् त, यहाँ तिनवटा कुरा लेखेको छ. र साउलले शान्ति पाउँथे, उनी निको हुन्थे. त्यति मात्र होइन, त्यस हानिकारक आत्माले उनलाई छोडेर गइहाल्थ्यो. सङ्गीतको प्रभावकारी शक्तिशाली असर यहीँ देख्छ. यो पदलाई हेर म, सबभन्दा पहिला यहाँबाट बताएको छ, दाउदले चाहिँ आफ्नो हातले बीडा बजाउँथे. बीडा एउटा तार बाजा हो, हातले बजाउँथे. अनि यस दाउदले जब बजाए, दाउद याद गर्नुहोस्, ऊ चाहिँ परमेश्वरको भक्त थियो, उसले राम्रो सङ्गीत बजाउँथ्यो, निपुण थियो. ऊ इजरायलको मिठो भजन लेखक बनेछ. अहिले भर्खर हामीले गाएको युवा मेरो गोठालोको रचनाकार दाउद नै हो, परमेश्वर पवित्र आत्माद्वारा प्रेरित हुन् त, दाउदद्वारा लेखिएको. उसले जब यो बजायो, यो सङ्गीत यहाँ गाएको कुरा त छैन, केवल उसले चाहिँ वीणा बजाएछ. कसरी बजाए हेर, कसरी बजाए है. अनि उसले साउलले सुनिरहँदाखेरि पहिलो चाहिँ उसले शान्ति पायो भनेछ. के भनेको, जुन हिब्रू शब्द प्रयोग भएको छ यो शान्ति पायो भनेर अनुवाद गरिएको, यो शब्द चाहिँ सास भन्ने शब्दबाट आउँछ, जसबाट हाम्रो आत्मा भन्ने शब्द आउँछ. तर यसलाई क्रियापदमा प्रयोग गरेको छ, त्यसैले यसको अर्थ हो सजिलै साथ सास फेर्नु, अथवा उसलाई चाहिँ आराम भयो है. भन्नुपर्छ उसले चाहिँ खुल्ला साथ सास फेर्न सक्यो. यसलाई चौडा फराकिलो भनेर पनि ठाउँ ठाउँमा अनुवाद गरेको छ. साउल ताजा भयो, रिफ्रेस्ड भने सन्देश भयो. यो चाहिँ उसलाई शरीरमा परेको असर देख्नुभयो. सबभन्दा पहिला पवित्र आत्माले यो पद लेख्दाखेरि उसलाई शरीरमा परेको असर बताउनु भएको छ. शरीरलाई तुरुन्तै असर पार्छ, हामी नलाग्ला त्यस्तो, तर त्यो हुन्छ. एउटा रक म्युजिक बजिरहेको, एउटा अगाडि एउटा आवाज अगाडि एउटा 2 वर्ष 3 वर्षको बच्चालाई राखिदिनुहोस् त, उसको चल्न थाल्छ तुरुन्तै, उसले केही बुझ्दैन त्यो शब्द, तर उसको शरीर हल्लिन थाल्छ, त्यसको बिट अनुसार उसको खुट्टा बजार्न थाल्छ, केही न केही गर्छ उसले। यहाँ चाहिँ राम्रो सङ्गीतले चाहिँ उसलाई शान्ति भयो, सास गर्न उसलाई सहायता गर्यो उसलाई। त्यो भए दोस्रो चाहिँ यहाँ लेखेको छ उनी निको भए। यो शब्द चाहिँ खुसी हुनु, ठिकमा आउनु, असल हुनु, वाज वेल भन्छ, निको भए। यो भित्री कुरा गरेको छ, उसको प्राणसम्म पुगेको छ शरीरलाई, उसको प्राणलाई पनि, उसको मन पनि अलिक ठिक ठाउँमा आएछ, निको भएछ, सोच्न सक्ने भएछ, राम्रो भएछ। अनि त्यति मात्र होइन, अब सबभन्दा भित्र पनि पुगेछ, उसको आत्मासम्म पुगेको यहाँ देखिन्छ। किनभने यहाँ पढ्छौँ, त्यस हानिकारक आत्माले उनलाई छोडेर गइहाल्यो। डङ 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 झाँटीले गर्यो भन्दा उल्टो हुन्छ, आउँछ दुष्ट आत्मा उसभित्र है। त्यसैले यहाँ एउटा देख्छौँ, यो चाहिँ हितकर असर, राम्रो असर पर्यो। अब म नकारात्मकतिर देखाउन लागेको छु, प्रस्थानको 32 अध्यायमा राम्रो सङ्गीतले राम्रो असर, नराम्रो सङ्गीतले नराम्रो असर। प्रस्थान 32 अध्यायमा अब हामी पढ्नेछौँ, किन हामी ड्रम प्रयोग गर्दैनौँ यहाँ, किन हामी कङ्गहरू प्रयोग गर्छौँ, किन हामी मादल प्रयोग गर्दैनौँ। ताल त चाहिन्छ, ताल बिनाको त बेताल हुन्छ सङ्गीत, हामीले बनाएको। तर ताल चाहिँ के हो भने त्यो चाहिँ लयको मुनि, त्यो जगको रूपमा रहनुपर्छ। तालले म ताल यहाँ छु भनेर देखाउनु हुँदैन, तालले चाहिँ लयलाई चाहिँ अगाडि बढाउनुपर्छ, ताकि लयले बोकेको शब्दहरू चाहिँ हाम्रो हृदयमा छिरोस्, परमेश्वरलाई उपासना होस्। अब यहाँ प्रस्थान 32 चाहिँ आइपुगेको छ, यहाँ 17-19 पढ्ने पढेछ। यहाँ चाहिँ के भएको छ भने पृष्ठभूमि चाहिँ मोसा 40 दिन 40 रात परमेश्वरसँग सिनाई पर्वतमा परमेश्वरबाट निर्देशनहरू अनि परमेश्वरबाट वचनहरू लिएर आउँदैछन्। तल इजरायलको क्याम्पमा चाहिँ मोसा ढिलो गर्यो भन्दै उनीहरू चाहिँ मनमा अधीर बनेर उनीहरूलाई छटपटाएर त्यसपछि केही मनोरञ्जन गर्न, अनि उनी साथी उनीहरूले चाहिँ झुटो आत्माबाट प्रेरित भएर एउटा मूर्तिलाई पूजा गर्न थाल्छ, सुनको बाछा बनाएर। तर त्यति मात्र होइन, उनीहरूले त्यहाँ चाहिँ सङ्गीत प्रयोग गर्न थाल्छ, त्यति मात्र होइन, त्यहाँ नाच सुरु हुन्छ है, त्यो ठिक खालको छैन। अनि त्यसैले यहाँ के देख्छ भने बाइबलमा सङ्गीत भन्न साथ कि परमेश्वरलाई प्रयोग गरेको पाउँछौँ, कि झुटा देवदेवीहरूलाई प्रयोग गरेको पाउँछौँ, धेरैचोटि यही पाउँछौँ है। अनि यहाँ चाहिँ अब यो भइरहेको क्याम्पमा मुसा अर्लुँदैछ, अनि बाटोमा योसु पर्खिरहेको छन्, योसुलाई पनि भेट्छन्, बिचमा कुराकानी हुन्छ, किनभने उनीहरूले कानले सुन्छन्। पर इजरायलहरूको क्याम्पको यो ध्वनि आउँछ, छत्रपर योसुले मानिसहरू चिच्याएका सुनेर, हिजो आजको रिमझिममा चिच्याएको आवाज सुनिरहनु माथि राति त्यस्तै कल्पना गर्नु, चिच्याइरहेछन्, बादल बजिरहेछ, त्यहाँ ढ्याङ भइरहेछ, मानिसहरू चिच्याएका सुनेर मोसालाई, यो जवान तुलनामा जवान मोसाले भन्छ, के अरे योसुले भन्छ, छानीमा त लडाईँको छोर जस्तो पो सुनिँदैछ है, लडाईँको छोर, योसुको कमान्डर हो, पछि गएर लडाईँको छोर सुनिँदैछ। अनुभवी मोसाले भन्छन् 18 यो स्वर न त जित्नेहरूको न हार्नेहरूको, तर म त गाउनेहरूको स्वर सुन्दैछु, राम्रो सुने यो स्वर, यो लडाइँ होइन, यो चाहिँ गीत हो, यो चाहिँ दुष्ट आत्माबाट प्रेरित, यो चाहिँ पापी स्वभावबाट प्रेरणा भएको गीत हो। टाढीबाट देख्नु पनि पर्दैन, शब्द सुन्न पनि सकिँदैन, यति टाढा छ, खालि त्यो आवाज आइरहेछ, अनि यो चाहिँ नराम्रो छ भनेर टाढैबाट थाहा पाइन्छ। यो गीतको आवाज त लडाइँको जस्तो आवाज सुनिन्छ, झगडाको आवाज, विद्रोहको आवाज, अनि मानिसको पापी स्वभाव झल्किरहेको छ, अनि त्यहाँ चाहिँ त्यही भइरहेको थियो है। त्यसैले यहाँ स्पष्ट साथ हामीले देख्छौँ कि सङ्गीत तटस्थ छैन, सङ्गीतले असर पार्छ, अनि सङ्गीत चाहिँ कि राम्रो कुरासँग सम्बन्धित छ कि नराम्रो कुरासँग सम्बन्धित छ, फरक खालको सङ्गीतको फरक खालको सङ्गत छ है, स्पष्ट भयो लाग्यो। अब वास्तवमा संसार चाहिँ यसमा त्यति लाटो देखिँदैन, बरु विश्वासीहरू जस्ता संसारले बरु भन्छ सङ्गीतले असर पार्छ भन्छ, अनि अघि भनिहाल्यो नि, त्यसैले विज्ञापनको उद्योग अरबौं रुपियाँ त्यसमा खनिरहेछ, धेरै खर्च गर्छ सङ्गीत, किनभने यसद्वारा उनीहरूको माल देख्छ, व्यवहारलाई असर पार्छ, यो तटस्थ हुँदैन, अनि यसको धेरै उदाहरण दिन सक्ने, तर त्यो स्पष्ट भयो होला। अनि संसारकै व्यक्तिहरूले भनेको कुराहरू म केही पढिदिन चाहन्छु। उनीहरूले भन्छन् यो आधुनिक संसारमा लोकप्रिय सङ्गीत, रक म्युजिक, इत्यादि पप म्युजिकमा चाहिँ यसको प्रमुख तत्व भनेको चाहिँ यसको शारीरिक तत्व हो,
अर्थात् यो बीट हो भन्छ, जसले चाहिँ सिधै मान्छेको यो शारीरिक स्वभाव र इच्छाहरूलाई चाहिँ यसले चाहिँ उत्तेजना गर्दछ। अनि यस्तो खालको बीट मन परेकोले त्यस्तै खालको सङ्गीत हामीले चाहिँ उत्पादन गर्नुपर्छ। त्यसैले प्रड्युसरहरूले अनि त्यो मिक्सरहरूले जसले यो सङ्गीत उत्पादन गर्छ, कोही बेला हाम्रो यो बनाउनु भन्दाखेरि त्यो कम्पनीले चाहिँ कस्तो खालको सङ्गीत, धेरैलाई बिकाउने खालको सङ्गीत चाहिँ, धेरैलाई बिकाउने खालको सङ्गीत के हो, धेरैलाई मनपर्ने सङ्गीत, धेरैलाई मनपर्ने त्यो सङ्गीत उनीहरूले भन्छन्। त्यहाँ चाहिँ नाच्ने गीत भएको, नाच्ने गीत भएको चाहिन्छ उनीहरूलाई। त्यसमा शब्दहरू नभए पनि हुन्छ, अलिअलि भयो भने चाहिँ केही छैन, मेन चाहिँ अब गीत चाहिन्छ भन्छ, गीत चाहिन्छ। अनि सङ्गीतमा चाहिँ यो यौन इच्छालाई उत्तेजित पार्ने खालको तत्त्वहरू चाहिँ उनीहरूले राखेको छ, किन त्यही मनपर्छ सङ्गीतमा। अब हेर्ने कुरा पनि त्यही नै हो, पढ्ने कुरा पनि त्यही हो, सुन्ने कुरा पनि त्यही।
त्यसैले यो भन्छन् है, अब केही अब यो धेरै सङ्गीतकारहरूले भने धेरैचोटि भनेको कुरा हो कि रक म्युजिक चाहिँ 99% यौन सम्बन्धमा, 99% रक एन्ड रोल इज 99% सेक्स, जन ओट्सले भनेको है। अर्को व्यक्ति पनि छ, अब यो चाहिँ मैले धेरै पाश्चात्य सङ्गीतकारहरूबाट लिएको छु, फ्रेङ्क जापा भन्नाले, यो चाहिँ डेभिड क्लार्कको अध्ययन, उहाँले थुप्रै थुप्रै अध्ययन गर्नुभएको थियो यस विषयमा, अनि उहाँको यो अध्ययनबाट लिएको छु, रक म्युजिक इज सेक्स, रक म्युजिक भनेको चाहिँ यौन, रक म्युजिक बराबर यौन। अनि उनीहरूले भन्छन् यो कैयौँ म पढिदिन सक्छु है, तपाईँले यो पाउन सक्नुहुन्छ, यसमा कुनै पनि शङ्का छैन, यो विश्वासीले भने होइन, यो बाइबल विश्वासीले यो भनेको होइन, यो चाहिँ संसारले भनेको, अनि उनीहरूले भन्छ यही नै चाहिन्छ, यो नै बिक्छ, यो नै सबैभन्दा प्रभावकारी माध्यम हो, कुनै चिज बेच्नु पर्यो भने विज्ञापनको लागि यही नै चाहिन्छ। अब हामी चाहिँ यति भनेर अब हामीले भनेको थियो हाम्रो उद्देश्य चाहिँ आज के हो भने हामी सिद्धान्तहरू निचोडमा चाहिँ आउन चाहन्छौँ, हामीलाई केही सिद्धान्तहरू चाहिन्छ जसद्वारा चाहिँ हामीले चाहिँ परमेश्वरलाई मनपर्ने सङ्गीत र मन नपर्ने सङ्गीत हामीले छुट्याउन सकौँ। त्यसैले म केही कुराहरू बाँड्न चाहन्छु। नम्बर एकमा प्राथमिकता, प्राथमिकता है, हाम्रो प्राथमिकताले नै हामीले निर्धारण गर्न सक्छौँ, परमेश्वरको प्राथमिकता अनुसार हामीले सङ्गीतलाई पनि छान्नुपर्छ। के भनेको म तपाईँलाई बुझाउन खोज्छु, मत्ती छमा एकचोटि पल्टाउनुहोस्, मत्ती छ, प्राथमिकताको सिद्धान्तद्वारा तपाईँले सङ्गीत छुट्याउन सक्नुहुन्छ। मत्ती छको 33 तर पहिले भनेको थिएँ, प्रथम प्राथमिकता यसलाई देऊ भन्नुभएको छ परमेश्वरले, तर पहिले परमेश्वर भनेको छ, पहिले परमेश्वरको राज्य र उहाँको धार्मिकताको खोजी गर। प्रिय भाइ बहिनी, यदि तपाईँ एउटा आत्मिक विश्वासी बन्न चाहनुहुन्छ भने तरिका छ भाइहरूमा, के भने जहिले पनि आफ्नो जीवनमा आत्मिक कुरालाई पहिलो स्थान दिनुहोस्, यो पद्धति भनेर आत्मिक कुरालाई पहिलो स्थान, अनि त्यसपछि मानसिक कुराहरू दोस्रो स्थानमा राख्नुहोस्,
अनि शारीरिक कुरा चाहिँ अन्तिम स्थान राख्नुहोस्। पहिलो, दोस्रो, तेस्रो, प्राथमिकता। पहिलो चाहिँ परमेश्वरको इच्छा, अनि परमेश्वरको इच्छा त उहाँले हाम्रो सम्पूर्ण इच्छा उहाँलाई खोजेको, परमेश्वरलाई खोजेको, यही भनेछ, पहिले खोजी गर परमेश्वरको इच्छालाई, यो आफ्नै कुरा। अनि त्यसपछि हाम्रो मन, हाम्रो शरीर पनि उहाँमा सुम्पेको जानुहोस्। रोमी 12:1-2 यो लेखेको छ, रोमी 12:1-2, यसकारण भाइहरू हो, परमेश्वरका कृपाहरूद्वारा म तिमीहरूलाई विन्ती गर्दछु। अनि दुईटा कुरा छ, एउटा चाहिँ शरीरको कुरा छ, एउटा चाहिँ मनको कुरा छ। 12:1 शरीर, 12:2 मन। परमेश्वरले तपाईँको शरीर चाहनुहुन्छ, परमेश्वरले तपाईँको मन पनि चाहनुहुन्छ। पहिला त तपाईँको इच्छा चाहियो है, अनि त्यसपछि तपाईँको आत्मा भनौँ, त्यसपछि तपाईँको मन, तपाईँको शरीर पनि। त्यसैले भनेको छ 12:1, आफ्ना शरीरहरूलाई तिमीहरूले परमेश्वरलाई पवित्र, परमेश्वरलाई मन पर्ने, त्यसपछि 5:10 जस्तै जिउँदो बलिदानको रूपमा चढाइदियो, यही तिमीहरूको उचित सेवा हो। नम्बर 3, अनि यस संसारतिर एकनाशी नहौ, तर परमेश्वरको असल ग्रहण योग्य, यो पनि मन पर्ने भनेको, र सिद्ध इच्छा के रहेछ सो जाँचेर थाहा पाउनलाई, एफसी 5:10 त्यही भनिरहेको हो, परमेश्वरलाई मनपर्ने कुरा के हो सो जाँचेर थाहा गर, थाहा पाउनलाई आफ्नो मनको नयाँ गुवाईद्वारा तिमीहरू बदली हुँदै जाओ, परमेश्वर तपाईँको मन पनि चाहनुहुन्छ। त्यसैले यदि सङ्गीतले तपाईँको इच्छालाई, तपाईँको आत्मालाई परमेश्वरलाई उपासना गर्न सहायता गर्छ भने, परमेश्वर तर्फ तपाईँको ध्यान लान्छ भने, त्यो राम्रो सङ्गीत हो। साथै त्यो सङ्गीत ले चाहिँ अरूहरूलाई उन्नति गर्छ भने त्यस राम्रो
यदि त्यो सङ्गीत चाहिँ खालि यो मन बहलाउनलाई के भन्छ त्यसलाई मनलाई भुलाउनलाई मनोरञ्जनको लागि मात्रै भावनाको लागि मात्रै अनि धेरै जस्तो सङ्गीत केवल मनोरञ्जनात्मक हुन्छन् अधिकांश सङ्गीत भावनात्मक मात्र हुन्छ अनि उनीहरूले त्यो भावनाको लागि मात्र त्यो मन पराउँछ अनि कति क्रिस्चियन गीत भन्ने पनि त्यस्तै हुन्छ अनि त्यसैले यो सहयोग निकाले हामीले प्रयोग गर्न नसकिने भनेर अनि तेस्रो चाहिँ शरीरको कुरा अनि हामीले भनिसक्यौँ पिचले चाहिँ त्यो तालमा जब जोड दिन्छ त्यसले चाहिँ शरीरलाई प्राथमिकता दिन्छ तर परमेश्वरले चाहिँ आत्मालाई प्राथमिकता दिन्छ त्यसपछि मन त्यसपछि शरीर है त्यसैले सङ्गीत त्यसरी छुट्याउन सकिन्छ है अनि राम्रो लयहरू जसले चाहिँ हामीलाई त्यो सत्य परमेश्वरको वचनहरू अनि आफ्नै गीतहरू गाउनको लागि भएका लयहरू के महत्त्वपूर्ण छन् खालि त्यसमा चाहिँ अनि हामी के समय अलिकति बाँकी छ हामी सुन्नेछौँ अनि तपाईँले जान्नुहोस् कुनलाई प्राथमिकता दिएको छ आत्मालाई कि खालि मनलाई यसो भावनाको लागि मात्र कि शरीरलाई है नम्बर दुई चाहिँ एक्चुली गलाती एकको दसमा हामी पठाउँछौँ प्राथमिकताको आधारमा होइन आत्मा प्राण शरीर कुन चाहिँ पहिलो स्थान दिने आत्मालाई त्यसपछि प्राण त्यसपछि शरीर त्यो प्राथमिकताको आधारमा हामी सिकाउन सक्छौँ भने दोस्रो चाहिँ यसरी पनि सोध्न सक्छ आफूलाई यो सङ्गीत जुन मैले सुनिरहेको छु जुन सुन्ने गर्छु अथवा गाउने गर्छु कसलाई खुसी पार्ने सङ्गीत हो यो गलाती एकको दसमा लेखेको छ किनकि अब म मानिसहरूलाई मनाउँदैछु कि परमेश्वरलाई अथवा के म मानिसहरूलाई खुसी पार्न खोज्दैछु किनकि अझै मैले मानिसहरूलाई खुसी पारेको छु भने म ख्रिस्टको तपाईँको सङ्गीतले चाहिँ कसलाई खुसी पार्छ तपाईँको पाप स्वभावलाई शरीरलाई तपाईँको यौन इच्छालाई उत्तेजित पार्छ तपाईँलाई विद्रोहमा लान्छ है अनि तपाईँलाई चाहिँ एउटा निराशापूर्ण भावनाहरूमा अनि नशालु पदार्थ प्रयोगमा लाने खालको सङ्गीत हो भने त्यतिकै थाहा पाउनुहुन्छ यो चाहिँ परमेश्वरलाई खुसी पार्ने सङ्गीत होइन यो चाहिँ एउटा पापी स्वभावलाई शरीरलाई खुसी पार्ने हो एक्चुली यही सन्दर्भमा पहिलो कोरिन्थी 14 पनि जाउँ पहिलो कोरिन्थी 14 कहिलेकाहीँ एउटा गीत सुन्यो भजन सुन्यो भनौँ विशेष गीत सुन्यो अनि कसैले भन्छ ओ कति राम्रो क्या मिठो भन्छ तर वास्तवमा त्यो ठिकै हो तर वास्तवमा हामीले के भन्न सक्नुपर्ने हो भने एउटा गीत सुनेपछि यदि साँचो हो भने हामीले के भन्न सक्नुपर्ने मैले केही कुरा सिकेँ के पो भन्न सक्नुपर्ने सङ्गीत सुने किनभने सङ्गीत हुँदै सुने सिकाउनलाई सम्झाउनलाई भनेर क्या मिठो क्या राम्रो भयो भन्नलाई हो र होइन त्यो चाहिँ आनन्द आउने चाहिँ त्यो नतिजा चाहिँ परमेश्वरको सत्यता बुझेर आउने परिणाम हो किनभने त्यो खालि एकछिन उमार्दा खुसी मात्र भयो भने त्यो त हराउँछ तर सत्यता सिक्नुभयो भने तपाईँसँग रहिरहन्छ अब यहाँ पहिलो पनि 14:26 कोरिन्थमा भएको समस्या यहाँ जनाएको छ के समस्या थियो भने
भजन लिएर हुन्छ कि गीत लिएर हुन्छ कि के लिएर है अनि मैले त्यो गर्नै हुँदैन भने होइन फेरि होइन अघि उभिनुभएकाहरूलाई मैले त्यो भन्न खोजेन तर जाँचौँ जाँच्नुहोस् है पहिलो कोरिन्थी 14:26 तब भाइहरू हो के गर्ने त जब तिमीहरू भेला हुन्छौ तब तिमीहरू मध्ये हरेकसँग भजन हुन्छ शिक्षा हुन्छ भाषा हुन्छ प्रकाश हुन्छ अनुवाद हुन्छ सबै कुराहरू उन्नतिको निम्ति गरियो पावलले भन्नेछ यो किन भनेको भने समस्या भएकोले पावलले सम्झाउनु परिरहेछ उन्नतिको लागि भइरहेको छैन त्यसैले उन्नतिको लागि हुनुपर्छ यो भनिरहेछ सङ्गीत पनि तर कति चाहिँ सङ्गीतहरू उन्नतिको लागि यहाँ प्रयोग भइरहेको थिएन कोरिन्थमा यहाँ कोरिन्थमा चाहिँ के भइरहेको थियो भने उनीहरू ध्यान आकर्षणको केन्द्र बन्नको लागि अगाडि भनौँ पुलपिट लिएर चाहिँ पुग्नलाई खेलमखेल गरिरहेको थियो त्यहाँ अगाडि उभिएर म के देखाउँ म अगाडि उभिएर के दसाउँ है अगाडि उभिएर के गरौँ अरूको लागि उन्नति होस् 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 नहोस् मलाई मतलब छैन म के गरेर देखाउँ आफूले प्रशंसा पाउनु भए भयो त्यत्तिको लागि गरिरहने त्यसैले यहाँ भनेर होइन यसरी उन्नतिको लागि गरिनुपर्छ त्यति गाह्रो यहाँ गाउने होइन त्यति गाह्रो के बोल्ने होइन प्रदर्शन गरेर कुनै स्वार्थपूर्ति गर्ने लक्ष्यले अभिप्रेरित हुनु हुँदैन मण्डलीमा त्यो अनुचित हो सही प्रेरणा हो मेरो प्रिय ख्रिस्टमा दाजुभाइ दिदीबहिनीहरूलाई म केही उन्नति दिन चाहन्छु अनि एउटा नम्र र चूर्ण आत्मामा यहाँ उभिएर के गर्ने त्यसलाई उपासना भनिन्छ नत्र भने त्यो चाहिँ मनोरञ्जन त्यो चाहिँ एउटा प्रदर्शनी मात्र हो अनि त्यो परमेश्वरलाई मन पर्छ अब त्यसैले कसलाई खुसी पार्न आफूलाई खुसी पार्न परमेश्वरलाई खुसी पार्न र पवित्र जनहरूलाई उन्नति गर्न वास्तवमा अब त्यस्तो सिद्धान्त त्यसले दुईटा हेऱ्यौँ है प्राथमिकता एक अर्को चाहिँ कसलाई खुसी पार्न नम्बर तिन चाहिँ पहिलो कुरा चाहिँ 14 चाहिँ यो पद 14:40
यहाँ लेखेको छ सबै कुराहरू शिष्टतापूर्वक र क्रम अनुसार गरियोन्। यो शब्द हामी हेर्न लागेको शिष्टतापूर्वक, यो शिष्ट भन्ने शब्द नियम अनुसार रहने, शिष्ट भन्नाले यो चाहिँ उपयुक्त उचित सुहाउने भन्न खोजेको शिष्ट भने सुहाउने। अनि म तपाईँलाई देखाउन चाहन्छु यो पद यो शब्दलाई रोमी तेह्र अध्यायमा, यो ग्रिक शब्द रोमी तेह्र अध्यायमा तर अर्कै शब्दले अनुवाद गरेको छ, त्यसैले यो म उल्याउन चाहन्छु। रोमी तेह्र अध्यायको हामी एघारदेखि तेह्र पद हामी पढ्न लागेको छ, रोमी एघार तेह्रको रोमी तेह्रको एघारदेखि तेह्र। अनि समय किन अब त निन्द्राबाट भ्युजनै घडी आइपुगेको छ, किनकि अहिले हाम्रो मुक्ति हामीले विश्वास गरेको समयभन्दा नजिकै छ, रात धेरै बितिसक्यो,
दिन नजिकै आइपुगेको छ,
यसकारण अन्धकारका कामहरू फालौं र ज्योतिका हतियार भिरौं। अब तेह्र पद हाम्रो शब्द छ, दिनमा जस्तै गरेर हामी इमान्दार भएर हिँडौं।
शिष्ट भन्ने शब्द यहाँ अनुवादमा चाहिँ इमान्दार भनेको छ, के भने यो पदबाट हामीलाई यो अर्थ बुझ्न सजिलो हुन्छ। अब यहाँ भनेको छ एकातिर इमान्दार भएर हिँडौँ, यसको उल्टो अब बताउन थाल्छ पवित्र आत्माले, उल्टो चाहिँ के हो यो शिष्ट भने, शिष्टको ठिक उल्टो चाहिँ के हो, शिष्टको उल्टो चाहिँ यहाँ भनेको छ मोजमजा, मतवालापन, यो मोजमजा मतवालापन व्यभिचार है, सङ्गीतमा नि सब मिसिएको हुन्छ, सङ्गीतको भाषामा त्यसको ध्वनिमा त्यसको शब्दहरूमा त्यसको शैलीमा मोज मजा मतवालापन व्यभिचार र कामुकतामा होइन, न त झगडा न डहामा नै। शिष्टता भनेको उचित सुहाउँदो, केलाई सुहाउँदो, यहाँ भनेको छ ज्योतिलाई सुहाउँदो, त्यसैले भनेको छ दिनमा जस्तै दिनलाई सुहाउने तरिकाले हिँड, रातलाई सुहाउने तरिकाले नहिँड, कुनै खराब काम गर्नु पर्ने अँध्यारो भएपछि है गर्न जान्छ मान्छेले कसैले देख्दैन, त्यस्तो तरिकाले नहिँड, तर शिष्ट उचित औचित्य एकदम सुहाउने, केलाई सुहाउने, परमेश्वरलाई सुहाउने, ख्रिस्टको नाम लिने हरेक चाहिँ अधर्मबाट अलग रहोस् भनेछ। त्यसैले सोध्नुपर्छ आफूलाई, यो सङ्गीत चाहिँ सुहाउने सङ्गीत हो कि होइन, ख्रिस्टियनलाई सुहाउने सङ्गीत हो कि होइन, परमेश्वरको उपासनालाई सुहाउने सङ्गीत हो कि, यो ज्योतिलाई सुहाउने सङ्गीत हो कि होइन, शिष्टतापूर्वक हुनुपर्छ। अनि अब अर्को कुरा यो चाहिँ के भने शब्दहरू मात्र ख्रिस्चियन भएर हुँदैन भन्ने कुरा नम्बर चारमा अघि नै हेर्छ, तर यसलाई अझ प्रश्न पार्न चाहन्छु, केवल क्रिस्चियन शब्द हुँदैमा त्यो क्रिस्चियन भी होइन, यो देखाउनलाई म तपाईँलाई प्रेरित स्वरमा लान चाहन्छु, क्रिस्चियन शब्दमा हुँदैन त्यो क्रिस्चियन सङ्गीत होइन, किनभने हामीले हिजो अध्ययन गरेका थियौँ यो सङ्गीत भन्ने भाषामा तिनवटा भाषा मिसिएको छ, शब्दहरू मात्र होइन, शब्दहरू चाहिँ एउटा भाषा हो तर त्यहाँ चाहिँ सङ्गीतको भाषा छ, त्यहाँ चाहिँ शैलीको भाषा छ, यो तिनटै मिल्नुपर्छ प्रियहरू। अब यहाँ हामी यो सिद्धान्त हेर्नलाई प्रेरित सोह्र अध्यायमा पढ्नेछौँ, पावल मिसन यात्रामा युरोपमा पुगेछ, सोह्रदेखि अठार पद हामी पढ्नेछौँ, फिलिपीमा के भयो, अनि यस्तो भयो जब हामी प्रार्थना गर्न गइरहेका थियौँ तब जोखाना हेर्ने आत्मा लागेको कुनै एउटा केटीले हामीलाई भेटी, जसले जोखाना हेरेर आफ्ना मालिकहरूका लागि धेरै कमाइ ल्याउने गर्थे, एउटा दुष्ट आत्मा लागेको स्त्री चाहिँ जोखाना हेर्ने स्त्री सत्र पद, यसले पावल हामीलाई पछ्याए र यस्तो भन्ने कराए यी मानिसहरू भनेर पावल अनि पावलको सहकर्मीहरूलाई देखाउँदै यो दुष्ट आत्मा भएको आइमाईले के भनेछ भने यी मानिसहरू सर्वोच्च परमेश्वरका दासहरू हुन् जसले हामीलाई मुक्तिको बाटो बताउँदछन्। म तपाईँलाई सोध्न चाहन्छु यो दुष्ट आत्मा लागेको यो जोखाना हेर्ने स्त्री हो शब्दहरूमा केही गल्ती छ, केही पनि गल्ती छ, एकदम राम्रो शब्द छ, यी मानिसहरू सर्वोच्च परमेश्वरका दासहरू हुन् जसले हामीलाई मुक्तिको बाटो बताउँछन्, राम्रो शब्द छ, तर पावल खुसी भएको छ यसमा, अनि यो कुरा त्यसले धेरै दिनसम्म गरिरहे
यसकारण पावल दिक्क भएर पछिल्तिर फर्के त्यस आत्मालाई भने
के गर्छु
त्यसबाट निस्की, अनि त्यही घरि त्यो
लेखेको छ
ख्रिस्टको वचनले तिनीहरूभित्र प्रशस्त गरी बास गरोस्, प्रशस्त गरी ख्रिस्टको वचन हृदयमा बास गरे भने के हुन्छ आत्मिक गीत उत्पन्न हुन्छ, यो परिणाम हो,
ख्रिस्टोस भजन स्तुतिगान र आत्मिक गीतद्वारा सारा बुद्धिसित एक अर्कालाई सिकाएर सम्झा
अनुग्रह साथ आफ्नो हृदयमा प्रभुको निम्ति गा,
एफसी 5:19
आत्मिक गीत परमेश्वरलाई मनपर्ने गीत हुनका लागि एक चाहिँ ख्रिस्टको वचनले हृदयमा बास गर्नुपर्छ, नम्बर दुई चाहिँ पवित्र आत्माले भर्नुपर्छ, एफसी 5:18 लेखेको छ अठार पद है पहिला, अनि दाँत मध्येले नमात्र जसमा चरित्रहीनता हुन्छ तर आत्माले भरपूर हो, यसको नतिजा के हुन्छ सबभन्दा पहिला चाहिँ आत्मिक गीत हुन्छ भने चाहिँ 19 पद के खालको सङ्गीत हुन्छ, उन्नाइसपल्ट आफ्नो भजन स्तुति गाएर आत्मिक गीतहरूद्वारा पाठ गरे र प्रभुका निम्ति आफ्नो हृदयमा गाएर भजन गर, त्यसैले एउटा व्यक्ति जो वचन नियन्त्रित छ, एउटा व्यक्ति जो पवित्र आत्मा परमेश्वर नियन्त्रित छ, उसको जीवनमा हो आत्मिक गीत हुने भनेको, अनि त्यसैले म तपाईँहरूलाई चुनौती दिएर अन्त गर्न चाहन्छु। प्रिय भाइ बहिनीहरू,